यो रुमी एक अध्यायमा चाहिँ एउटा विश्वासी को सुसमाचारसितको सम्बन्ध, सुसमाचार चाहिँ परमेश्वरको खबर हो, सारा संसारको लागि निम्तो हो, मुक्ति पाउनलाई निम्तो दिइरहनु भएको छ परमेश्वरले। यसबाट बुझ्छौं परमेश्वरले सबैलाई वास्ता गर्नुहुन्छ अनि कोही पनि परमेश्वरको आँखाबाट छिपेको छैन। उहाँले मानिसको सबैभन्दा सानो सुस्केरा पनि सुन्नुहुन्छ, मानिसको दुःख पीड़ा सबै जान्नुहुन्छ अनि मानिसको सबैभन्दा ठूलो समस्या परमेश्वरले बुझ्नु भएको छ। अनि त्यसैले परमेश्वरले चाहिँ मानिसको सबैभन्दा ठूलो समस्याको समाधान गर्नलाई चाहिँ उहाँले काम गर्नुभयो है। अनि बाइबलले त्यही कुरा बताइरहेको छ। बाइबलमा चाहिँ कुनै मान्छेले चाहिँ यहाँ आएर एउटा धर्म कर्म रीतिथिति गरोस् भनेर दिएको नियमहरू होइन, संसारमा भएको किताबहरूमा चाहिँ धर्म ग्रन्थहरूमा चाहिँ त्यस्तो पाइन्छ के रीति गर्ने होइन, अनि के कस्तो कुराहरू चाहिँ हामी मान्ने दिन मान्ने इत्यादि होइन। तर बाइबलमा चाहिँ परमेश्वरको उपाय बताएको छ हामी पापी मानिसहरूको निम्ति। अनि त्यसैले जुन यो उपाय छ, परमेश्वरको उपाय यसलाई चाहिँ सुसमाचार भनिन्छ, सुसमाचार। अनि एउटा विश्वासी जसले यो सुनेर विश्वास गरेर उसले मुक्ति पाइसक्यो होइन, उसको यो सुसमाचारसित के सम्बन्ध छ, कस्तो सम्बन्ध छ भन्ने कुरामा चाहिँ यहाँ रोमी एक अध्यायमा कम्तीमा पाँचवटा कुराहरू पाउँछौ। सबभन्दा पहिला चाहिँ रोमी एकको एक पदमा हामी यसरी पावल भन्ने विश्वासीले लेखेको पाउँछ हेर्नुहोस् है। त्यसैले पावल भन्ने एउटा विश्वासीको नाम आउँछ यहाँ है। तपाईँ जस्तै विश्वासी हो, म जस्तै विश्वासी हो, खालि ऊ चाहिँ आजभन्दा झण्डै 1900-2000 वर्ष अगाडिको एउटा विश्वासी हो। अनि उसले आफूलाई बयान गर्छ, तिमी को हो भन्यो भने तपाईँले के भन्नुहुन्छ, तपाईँले सायद नाम भन्नुहुन्छ होला अनि को हो त तिमी भन्नुहुन्छ, के भन्नुहुन्छ तपाईँले। अब पावलले चाहिँ आफ्नो परिचय चाहिँ यसरी दिन्छ, उसले भन्छ म चाहिँ येशु ख्रिस्टको दास हुँ भन्छ। उसले आफ्नो परिचय दिनु पर्यो भने म येशु ख्रिस्टको नोकर दास भने कमारो। आजकल त्यो कमारो शब्द त्यति प्रयोग हुँदैन किनभने नेपालमा कमारो भन्ने चाहिँ 80-90 वर्ष अगाडिसम्म मात्र थियो। 80-90 वर्ष अगाडि होइन राणाकालकै पालामा हो है कमाराहरूको प्रथा चाहिँ हटायो। कमारा भनेको चाहिँ जसरी हामी चाहिँ गएर पसलमा गएर कुनै सामान किन्न सक्छौ पैसा तिरेर, कमारो चाहिँ मान्छे नै किनबेच गर्न मिल्थ्यो अनि मान्छेलाई चाहिँ आफ्नो घरमा चाहिँ एउटा सामानको रूपमा तर ऊ चाहिँ काम गर्ने मान्छेको रूपमा अनि पछि उसलाई मन परेन भने अर्कालाई बेचिदिनु पनि सक्थ्यो, त्यसलाई कमारो भन्थ्यो। अनि पावलले के भन्छ भने म चाहिँ येशु ख्रिस्टको कमारो हुँ, उहाँले मलाई किन्नु भएको हो, म उहाँको हुँ, त्यसैले म चाहिँ आफ्नै इच्छा होइन उहाँको इच्छाको लागि म जिइरहेको छु भन्छ। अब विश्वासीले त्यस्तै भन्नुपर्ने वास्तव, एउटा विश्वासी जसले साँच्चै मुक्ति पाएको छ उसले त भन्छ हो प्रभु येशु ख्रिस्टको म दास हुँ, अनि उसले भन्छ येशु ख्रिस्टको म दास पावल, अनि उसले चाहिँ भन्छ मलाई चाहिँ मेरो मालिकले कुन कामको लागि मलाई छुट्याउनु भयो त, घरमा सामानहरू हुन्छ भने तपाईँले केही न केही कामको लागि छुट्याउनुहुन्छ, घरमा तपाईँको गाग्री छ यसो सम्झनुहुन्छ, के को लागि तपाईँले छुट्याउनु भएको छ, त्यो पानी राख्नलाई होला, सायद पहिला त त्यहाँ त छ्याङ राख्नु पनि होला कहिले कहिले अलि धेरै नै चाहिँ गरे होइन, तर अहिले चाहिँ तपाईँले चाहिँ पानी राख्नलाई छुट्याउनु भएको छ होला है। सायद तपाईँसँग घरमा चाहिँ अरू सामानहरू पनि छन् ओछ्याउने है, त्यो के को लागि छुट्याएको छ, अवश्य नै यहाँ बुइँगलमा राख्नलाई होइन है, तपाईँको ओछ्याउने सामान यो कार्पेट यहाँ राख्दैनौँ नि हामीले होइन, यो चाहिँ हामी बस्नको लागि अलग पारेका छौँ छुट्याएका छौँ। अनि पावलले पनि भन्छ म पनि उहाँको कमारो हो है, उहाँले मलाई एउटा कुराको लागि चाहिँ अलग पार्नु भएको छ अथवा छुट्याउनु भएको छ। अनि एउटा विश्वासीले चाहिँ त्यसरी नै भन्छ, अनि पावलले भन्छ मलाई चाहिँ परमेश्वरले के को लागि छुट्याउनु भएको छ भने, अलग पार्नु भएको छ भने अथवा पवित्र पार्नु भएको छ भने उहाँको सुसमाचारको लागि। यहाँ एक पदको दोस्रो भागमा छ परमेश्वरका सुसमाचारका निम्ति अलग पारिएको छु म, सुसमाचारको लागि परमेश्वरको यो ठूलो उपाय जुनद्वारा उहाँले चाहिँ मानिसहरूलाई बचाउने काम गर्दै हुनुहुन्छ अब तपाईँले पनि विश्वास गर्नुभएछ भने तपाईँले पनि बचाउने काम केद्वारा गर्नुभयो? यही सुसमाचारद्वारा हो है। अनि पावलले भन्छ, अनि त्यो सुसमाचारको लागि चाहिँ मलाई बचाउनु मात्र होइन, मलाई त्यसको लागि अलग पनि पार्नु भयो, किनभने आज संसारमा परमेश्वरले यो काम गरिरहनु भएको छ है। अनि एउटा कुरा चाहिँ त्यो हो, त्यसैले एउटा विश्वासीको सुसमाचारसितको सम्बन्ध भनेको के हो भने सुसमाचारको निम्ति अलग पारिएको छ। अनि यसको मतलब है उद्देश्य है तपाईँको जीवनको के को लागि हो है, परमेश्वरले के को लागि तपाईँलाई बचाउनु भयो? अब कस्तो भने हामीले प्रभुलाई चिन्नुभन्दा अगाडि चाहिँ जीवनको उद्देश्य के हो भनेर खासै हामी कुरा गर्दैनै थियौँ होला। कोही कोहीले गर्छन् होइन, मेरो जीवनको उद्देश्य चाहिँ एउटा एकजना थियो मेरो साथी अहिले पनि जिउँदैछ होला, विभिन्नमा विदेश हुँदाखेरि उसले भन्नु, ऊ 17 वर्षको उमेरमा उसले मलाई भन्थ्यो मेरो जीवनको उद्देश्य चाहिँ चन्द्रमामा टेक्नु रे है। निकै ठुलो उद्देश्य रहेको छैन, हुन त त्यहाँ गएको छैन ऊ, तर उसले चाहिँ उद्देश्य त्यस्तो रहेछ। अब मान्छेहरूले विभिन्न आफ्नो एउटा सपना उद्देश्य बनाउँछ। प्रभुलाई चिनेपछि, प्रभुको दास भएपछि हाम्रो उद्देश्य के हो त? हाम्रो उद्देश्य त उहाँको जे उद्देश्य हो त्यही हुनुपर्ने होइन त? उहाँले जेको लागि मलाई बनाउनु भयो त्यसैको लागि, मलाई जेको लागि अलग गर्नुभयो त्यसैको लागि। अनि पावलले भन्छ म चाहिँ सुसमाचारको लागि अलग गरिएको हुँ। एकचोटि पहिलो यो शब्द, यो अलग गरिएको भन्ने शब्द हेर्नलाई पहिलो तिमोथी 4 आउनुहोस् त। पहिलो तिमोथी 4 अध्याय मा सुसमाचारको लागि अलग पारिएको, गाग्री पानीको लागि अलग पारिएको, गुन्द्री बस्नको लागि अलग पारिएको, विश्वासी चाहिँ परमेश्वरको सुसमाचारको लागि अलग पारिएको। अब हामी घरमा खानेकुरा खान्छौँ होइन, अनि खानु अगाडि हामी विश्वासीहरूले पहिला होइन कसैलाई पनि खासै धन्यवाद दिँदैन थियो होला। सायद कोही कोहीले चाहिँ यसो खानेकुरा लिएर यसो अलग गर्ने गर्नुहुन्थ्यो कि है। मेरो घरमा चाहिँ, हाम्रो घरमा पहिला चाहिँ हरेक चिजको चाहिँ यसो अलिक चढाउने भन्थ्यो कि, त्यो चाहिँ अब कसलाई चढाएको मैले थाहा भएन है, त्यहाँ राखेर चाहिँ देख्थेँ मैले होइन, मलाई चाहिँ खेर फाले जस्तो लाग्थ्यो मलाई चाहिँ, तर चुप्लाएर बस्ने फेरि चुप्ला मलाई के थाहा छ भन्ने बेर छैन होइन। त्यसैले तर त्यो चाहिँ अब के लाग्यो बिहा चाहिँ होइन, हामीले चाहिँ अहिले चाहिँ यो चामल बनाउनेको हो, यो दाल बनाउनेको हो होइन, हामीले चिनेका छौँ सृष्टिकर्ता परमेश्वर, अनि उहाँलाई चाहिँ हामी हाम्रो आँखा चिम्म गरेर हाम्रो शिर निहोराएर धन्यवाद परमेश्वर यो खानेकुराको लागि भनेर हामीले खाना खान्छौँ। अनि यो चाहिँ बाइबलमा हामीलाई सिकाइएको छ वास्तवमा है। पहिलो तिमोथी 4 अध्यायमा चाहिँ के अरे 3 पदमा हामी पढ्यौँ भने प्रभुलाई नचिन्नेहरूले चाहिँ खानु हुने चिज पनि खानु हुँदैन भन्छन् है, खानु हुने चिज पनि होइन, कसैले लसुन खानु हुँदैन अरे, कसैले प्याज खानु हुँदैन, कोही कसैले मासु खानु हुँदैन अरे होइन। अब होला कसैको पेटको समस्या छ भने कुनै चिज नखानु त्यो बेग्लै कुरा हो, तर खानेकुरा आफै अशुद्ध हुँदैन, खानेकुरा आफै नै है परमेश्वरले त हामीलाई खाओस् भनेर दिनुभएको। अनि त्यसैले सत्य नजान्नेहरूले चाहिँ उनीहरूले त्यो खानु हुँदैन क्यारे भन्ठान्छन्, तर 4 पदमा यहाँ लेखेको छ के अरे 3 पदमा यो अब विश्वास नगर्नेहरूको बारेमा, जसले विवाह गर्न मनाई गर्छन् प्रभुलाई नचिन्नेहरूले चाहिँ कोही कोहीले चाहिँ कुनै कुनै विशेष मान्छे चाहिँ विवाह पनि गर्नु हुँदैन भन्छन् होइन, गुम्बा इत्यादिमा जानुभयो भने त्यस्तो भनिरहन्छ, र खानेकुराहरूबाट अलग रहनु भनी आज्ञा गर्छन् है, प्रभुले भन्नुभएको थियो र त्यो। तर यहाँ भनेछ जसलाई त्यो खानेकुराहरूलाई विश्वास गर्नेहरू र सत्यलाई जान्नेहरूले, सत्यलाई जानेकाहरूले चाहिँ के गर्न सक्छन्? धन्यवाद साथ ग्रहण गरून् भनेको खाउन् भनी परमेश्वरले सृष्टि गर्नुभयो है। त्यसैले परमेश्वरले हामीलाई खान सृष्टि गर्नुभयो ती कुराहरू है, हामीले त्यो सत्य जान्यौं, अब हामी चाहिँ अड्किरहेको छैन है। तर एउटा कुरा देख्नुभयो, सत्य जान्नेहरूले चाहिँ कसरी त्यो खानेकुरा लिन्छन् रे? धन्यवाद छ है, धन्यवाद छ, धन्यवाद दिएर। सत्यलाई नजान्नेहरूले चाहिँ धन्यवाद दिन जाने हुँदैन, ओके, देख्नु भएको छ तपाईँले धन्यवाद चाहन्छ सृष्टिकर्ता परमेश्वर भनेर कहाँ पाउनुहुन्छ तपाईँले त्यो पाउनुहुन्न होइन चिनेकै छैन परमेश्वरलाई अनि हामीले पनि धन्यवाद दिँदैन थियो पहिला अब धन्यवाद साथ अनि त्यसपछि चार पदमा लेखेको छ किनकि है किन हामी यो धन्यवाद साथ यो खान सक्छौ किनकि परमेश्वरले सृष्टि गर्नु भएको हरेक वस्तु असल छ र धन्यवाद साथ लियो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन धन्यवाद साथ हामीले त्यो हाम्रो अगाडि राखेको खानेकुरा हामी खान सक्छौ प्रभुलाई धन्यवाद भन्दै हामीले लिन सक्छौ प्रभुले सृष्टि गर्नुभयो त्यो असल छ अनि पाँच पदमा लेखा छ किनकि यो धन्यवाद दिएर गर्दा के हुन्छ त नखाए पनि पेटमै गइहाल्छ नि भन्नु होला तपाईँले होइन खानेकुरा त हो है धन्यवाद नदिएर पनि पेटमा जाँदैन भन्नु होला होइन तर यहाँ एउटा कुरा लेखेको छ पाँच पदमा धन्यवाद दिँदा के हुन्छ किनकि यो भनेको यो खानेकुरा जुन हामी खाँदैछौँ प्रार्थना गरेर यो खानेकुरा चाहिँ परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ देख्नुभयो हामीले जब धन्यवाद दिन्छौँ अनि हामीले एउटा कुरा चाहिँ के सोच्दैछौँ यो चाहिँ परमेश्वरको सृष्टि हो यो सत्य कुरा हामीले सोच्दैछौँ है दोस्रो कुरा त्यसैले म उहाँलाई धन्यवाद दिन्छु यो चाहिँ हाम्रो प्रार्थना हो है यो दुईटा कुरा सत्य र प्रार्थनाद्वारा चाहिँ त्यो खानेकुरा चाहिँ पवित्र हुन्छ भन्ने छ अनि यो पवित्र भन्ने शब्द चाहिँ अलग गरिन्छ है त्यही खानेकुरा हो अरूले पनि त्यही खाइरहेछ धन्यवाद नदिकन तर हामीले खाँदाखेरि चाहिँ परमेश्वरले चाहिँ त्यसमा त्यसलाई चाहिँ विशेष कामको लागि अलग गरिदिनुहुन्छ हाम्रो जुन खाएर त हामी भित्र जान्छ नि अनि त्यो चाहिँ हाम्रो शरीरको अङ्ग बन्छ अनि हामी नै परमेश्वरको निम्ति हौ भनेर हामीले चाहिँ स्वीकार गरिरहेका हुन्छौँ हामी चाहिँ जे खान्छौँ अनि जे बल पाउँछौँ यो चाहिँ परमेश्वरको निम्ति हो म उहाँको सुसमाचारको निम्ति अलग गरिएको व्यक्ति हो यो खाना कुरा धरि उहाँको सुसमाचारको लागि अलग गरिएको हो होइन म आफै डल्लै म पुरै मान्छे नै परमेश्वरको उद्देश्यको लागि म अलग गरिएको व्यक्ति हौ भन्दछ अनि यसरी हरेक कुरामा धन्यवाद चढाउ हुनेछ अनि रोमी बाह्रको एकमा पनि हेर्नुहोस् त रोमी बाह्रको एक अनि यहाँ चाहिँ एक पदमा हामी पढ्न लागिरहेका छौँ कि हामीले चाहिँ त्यो खानेकुराको लागि धन्यवाद दिएर त्यो पवित्र हुने परमेश्वरको उद्देश्य पूरा गर्ने चिज हुन्छ त्यो एउटा सामान्य खानेकुरा चाहिँ परमेश्वरको महिमाको लागि त्यो अलग गरिदिनुहुन्छ हाम्रो हृदय ठिक हुनुपर्छ होइन जब त्यसरी खान्छ पिउँछ है तर खानेकुरा मात्र होइन हाम्रो पुरै शरीर नै परमेश्वरको नाम अलग गरिएको हो भनेर चाहिँ प्रभुलाई चढाउ पनि भन्नुभएको छ रोमी बाह्रको एक यसकारण भाइहरू हो परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु विश्वासीहरूलाई यहाँ सिकाइँदैछ केही कुराहरू चाहिँ आग्रह गर्दैछ यसो गर्नुपर्छ भन्दै के गर्नुपर्छ आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र अर्थात त्यसको शब्द अर्थात् अलग गरिएको तिमीहरूको शरीर नै अलग गरिएको हामी त्यसरी सोच्थ्यौँ पहिला प्रभुलाई चिन्न अगाडि कहाँ सोच्थ्यौँ यो शरीर मेरो आफ्नै हो भन्थ्यौँ तर अब त्यसरी एउटा विश्वासीले चाहिँ सोच्न मिल्दैन है जुन होइन यो सामान रे होइन पसलबाट ल्याएको अब यो चाहिँ यो पसलको हो भनेर सोच्न मिल्दैन यो होइन पसलले पनि माग्दैन यसले पैसा दिइसक्यो होइन अनि यसले पनि त्यसरी सोच्छ यो चाहिँ हाम्रो घरमा आएर बस्छ होइन यो चाहिँ यही म यही घरको हो भन्छ अनि हामी पनि अब प्रभुको भइसकेपछि है हाम्रो शरीर चाहिँ उहाँको लागि अलग गरिएको मनपर्ने रे उहाँलाई र जिउँदो बलिदानको रूपमा चढाइदेऊ यही तिमीहरूको उचित सेवा हो त्यसैले यही नै हाम्रो उचित काम हो भन्दैछ त्यसैले रोमी अब एक अध्यायमा फर्केर जाउँ जहाँ चाहिँ त्यो सेवा भन्ने शब्द आउँछ है रोमी एक त्यसैले पहिलो कुरा चाहिँ एउटा विश्वासी चाहिँ सुसमाचारको निम्ति अलग पारिएको छ अब यो सुसमाचार के हो त भनेर चाहिँ परिभाषा दिएको छ दुई पदले. सुसमाचारको निम्ति अलग त अलग, तर के हो यो सुसमाचार? होइन, परमेश्वरको यो सुसमाचार. यहाँ दुई पदमा हामी के पाउँछौ भने यो सुसमाचार चाहिँ नयाँ कुरा चाहिँ होइन, नौलो कुरा होइन. धेरैले चाहिँ ए यो चाहिँ नयाँ धर्म हो, नौलो कुरा भन्छ, किन उनीहरूले भर्खरै सुनेकोले होइन. तर पुरानो कुरा पनि हामीले भर्खरै सुन्दा हामीलाई चाहिँ नयाँ होला, तर त्यो आफै चाहिँ नयाँ होइन. यो सुसमाचार चाहिँ एकदम पुरानो कुरा, धेरै पुरानो. अनि त्यसैले यहाँ लेखेको छ यो सुसमाचार भन्ने कुरा चाहिँ धेरै पहिला नै परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो. जब हाम्रो पहिलो बुवा र पहिलो आमा, सबै संसारको सबै मानिसको एउटै बुवा आमा हो सुरुमा, आदम र हवाले पाप गर्ने बित्तिकै परमेश्वरले चाहिँ एउटा प्रतिज्ञा दिनुभएको थियो कि उनीहरूलाई जुन पापमा र परमेश्वरबाट अलग गर्ने काममा फसायो होइन, र मृत्यु ल्यायो मान्छेमा है, त्यो शैतानलाई चाहिँ, त्यो शैतानको शिर कुच्याउन चाहिँ परमेश्वरले एकजना पठाउनेछु भनेर भन्नुभएको थियो. याद छैन त, अदनको बगैँचामा नै भन्नुभएको थियो कि स्त्रीको सन्तानले भनेको प्रभु येशू हो, पछि आउनुहुने एकजना व्यक्ति आउनुहुनेछ जसले चाहिँ मानिसलाई चाहिँ ऊ खसेको खाल्डोबाट निकाल्नुहुनेछ. धेरै पहिला भन्नुभएको थियो, त्यो बेला कुनै धर्महरू थिएन, त्यो बेलामा बाइबल पनि थिएन, परमेश्वर हुनुहुन्थ्यो. अनि परमेश्वरले सिधै बोल्नु भएको थियो हाम्रो पहिलो बुवामासँग. अनि त्यो कुराहरू चाहिँ पछि लेखियो मूसाको समयमा आएर लेखिन थाल्यो. उत्पत्ति, प्रस्थान, लेवी, गन्ती गर्दै गर्दै यो बाइबलको पुस्तकहरू चाहिँ लेखिँदै गए. अनि त्यो लेख्ने व्यक्तिहरूलाई चाहिँ भविष्य वक्ताहरू भनिन्छ. अनि भविष्य वक्ताहरूले परमेश्वरबाट वचन पाउँथे है, त्यो सुसमाचारको बारेमा. अनि उनीहरूले लेख्थे प्रतिज्ञाहरू, परमेश्वरले दिनुभयो, भविष्यवाणीहरू दिनुभयो. अनि 1600 वर्ष लगाएर यो बाइबल चाहिँ पूरा लेखियो. अनि परमेश्वरले चाहिँ उहिले नै प्रतिज्ञा दिइसक्नु भएको थियो, म चाहिँ मानिस जो खाल्डोमा परेको छ, पापी छ, पापी भएकोले ऊ मर्नुपर्छ, शरीर मात्र होइन तर उसले दण्ड पाउनुपर्नेछ, तर त्यो खाल्डोबाट चाहिँ बचाउनलाई मैले उपाय गर्नेछु भन्ने प्रतिज्ञा चाहिँ उहाँले गर्नुभएको थियो. अनि यो प्रतिज्ञाको मुख्य विषय, यो प्रतिज्ञा सबै पूरा गर्ने व्यक्ति चाहिँ येशू ख्रिस्ट हुनुहुन्छ, जो चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ. अनि त्यो चाहिँ अब हेर्नेछौँ दुई पदमा. जुन सुसमाचारको प्रतिज्ञा उहाँले पहिल्यै, हेर्नुहोस् यो नयाँ कुरा होइन सुसमाचार भनेको है, परमेश्वरको खबर चाहिँ पहिल्यै प्रतिज्ञा गर्नुभयो. कहाँ गर्नुभयो? पवित्र शास्त्रहरूमा गर्नुभयो भने चाहिँ परमेश्वरको वचनमा लेखिन उहाँले चाहिँ दिन थाल्नुभयो. अनि यो पवित्र शास्त्रहरू कसद्वारा लेख्नुभयो? आफ्ना भविष्य वक्ताहरूद्वारा भनेको छ. त्यसैले बाइबल लेख्ने त्यो मान्छेहरूलाई चाहिँ भविष्य वक्ताहरू भनिन्छ, द्वारा. अनि के विषयमा लेख्यो भविष्य वक्ताहरूले? यहाँ भनेको छ परमेश्वरको पुत्रको बारेमा. त्यसैले परमेश्वर त्रिएक हुनुहुन्छ होइन, पिता, पुत्र, पवित्र आत्मा होइन. अनि यो सुसमाचार चाहिँ परमेश्वरबाटको हो है. अनि सुसमाचारको विषय चाहिँ है परमेश्वरको पुत्रको बारेमा हो. मानिसको समस्या समाधान गर्ने चाहिँ परमेश्वरको पुत्र हो भने चाहिँ हेर्नुहोस् है, अर्थात येशू ख्रीष्ट. त्यसैले हामीलाई चाहिँ परमेश्वरको बारेमा बताइएको कुराहरू यहाँ छ कि परमेश्वरले चाहिँ संसारमा हामी पापीहरूलाई बचाउने योजना गर्नुभयो. अनि त्यो योजना पूरा गर्नलाई चाहिँ उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई चाहिँ खटाउनु भयो. पिता अनि पुत्र दुवै नै आनन्ददेखि परमेश्वर हुनुहुन्छ है. अनि यहाँ अब चाहिँ त्यसैले अब बुझ्नु पर्यो, यो पुत्र जसलाई परमेश्वरले खटाउनु भयो है, हामी पापीहरूलाई मुक्ति दिनलाई, बचाउनलाई, स्वर्गमा लान सक्नलाई, जुन पुत्रलाई खटाउनु भयो, उहाँ को हुनुहुन्छ चाहिँ, कुन चाहिँ हो त परमेश्वरको पुत्र? अब धेरै मानिस चाहिँ यही विषयमा चाहिँ अब अलमल छन् संसारमा. धेरैले भन्छन् परमेश्वरबाट धेरै अवतारहरू आइसक्यो है. म पहिला सानो हुँदाखेरि चाहिँ यो हिन्दूको भगवानहरूको बारेमा पढ्दाखेरि चाहिँ, अनि यो विभिन्न अवतार लिएर आयो भन्दाखेरि चाहिँ अनि त्यो अचम्म लाग्थ्यो कि मलाई, कहिले काहीँ चाहिँ माछा भएर आयो अरे, कहिले काहीँ सुँगुर भएर आयो अरे, होइन, कहिले काहीँ चाहिँ विभिन्न तरिकामा बिर्सि पनि सकेँ, अब विभिन्न विभिन्न रूपहरूमा, अनि सब परमेश्वरले पठाएको रे, को हो त परमेश्वरले पठाएको, त्यही नै हो त है, अनेक होइन, कोही कहिले राम भन्छ, कोही आज के हो कृष्ण पनि के भन्छन् होइन, अनि अनि कहिले चाहिँ त्यो भन्छ होइन, अनि अनेक तरिकाले चाहिँ मान्छे त्यसैले एकदम अल्मा छ। खासमा हामी मान्छेलाई मुक्ति दिनलाई परमेश्वरले खटाएको व्यक्ति को हो भन्ने चाहिँ एकदम महत्वपूर्ण प्रश्न। अनि बाइबलमा चाहिँ स्पष्ट बताएको छ परमेश्वरले नै पठाउनु भएको उहाँको पुत्र चाहिँ अरू कोही पनि होइन, येशु ख्रिष्ट, जो चाहिँ दाऊद भन्ने एकजना मानिसको वंशमा जन्मिनु भयो शरीर अनुसार चाहिँ, भनेपछि इजरायलमा दाऊदको वंश, अनि यो प्रतिज्ञा उहिले दिनुभएको थियो, अनि त्यसैले उहाँ चाहिँ संसारको बीच भागमा भविष्यवाणीहरू पूरा गर्दै उहाँ कन्याबाट जन्मिनु भयो। उहाँ चाहिँ जन्मिनु भएको मतलब चाहिँ उहाँ मानिस बन्नुभयो, मानिस बनेर नै आउनुभयो, सिद्ध मानिसै बन्नुभयो, तर उहाँ चाहिँ केवल तपाईँ र म जस्तो एउटा मानिस मात्र चाहिँ हुनुहुन्न, अरू सबै जो चाहिँ हामी छौँ सबैजना, संसारको सबै धेरैले मान्ने व्यक्तिहरू होस् अथवा भगवान भनोस् होइन, मान्छे मात्रै हुन्, तर एकजना व्यक्ति चाहिँ परमेश्वरकै पुत्र हुनुहुन्छ। अनि त्यसको प्रमाण के हो त भनेर मान्छेहरूले चाहिँ जान्न खोज्छ भने एकदम स्पष्ट प्रमाण चाहिँ प्रभु येशूले दिनुभयो, जुन प्रमाण चाहिँ अरू कसैले पनि दिएन, कसैले पनि दिएन। अनि त्यो प्रमाण चाहिँ के हो भने येशु ख्रिस्ट चाहिँ मरेको तीन दिनपछि जिउँदो हुनुभयो, त्यही नै हो सारा संसारको लागि उहाँले दिनुभएको चिन्ह अथवा प्रमाण, उहाँ साँच्चै नै परमेश्वरकै पुत्र हुनुहुन्छ भनेर विचार गर्नुहोस् यसलाई है। येशु ख्रिस्टको बौरी उठाइ चाहिँ अति महत्वपूर्ण कुरा, बुद्ध बौरीहरू उठेन, हिन्दूका विभिन्न नामहरू हेर्नुहोस्, कोही पनि बौरेर उठेको छैन, खालि त्यसमा चाहिँ मरेर गएको छ, मरेर गएको छ, मरेर जतिसुकै ठुलो उहरू भए पनि, कैयौं गुरुहरू भएका छन् कि संसारमा, ठुला ठुला गुरुहरू, अब मान्छेले अनेक गुरुहरू मान्छन्, अनि अहिले जिउँदो गुरुहरूलाई पनि मान्छन् कतिले होइन, तर हेर्दै गर्नुहोस् त्यो गुरु चाहिँ मर्छ एक दिन, मर्छ कि मर्दैन, अब पहिलाको त मर्यो होइन, अब यो मर्दैन होला त, अब साई बाबा भन्नुहोस् अथवा महाराज कृपालु भन्छ, मेरो मामाहरू अघि भन्दै थिएँ, उहाँले मान्ने चाहिँ कृपालु महाराज होइन, ठुलो ठुलो होइन भित्तादेखि भित्तासम्म हुने त्यो फोटो राखेको छ मेरो मामा घरमा होइन, होइन त्यस एउटा मान्छेलाई मानिरहेछ। अब यदि त्यो व्यक्ति साँच्चै नै परमेश्वरले पठाएको हो त मान्नु पनि पर्यो, तर परमेश्वरले पठाएको हो त प्रश्न उठ्छ नि त, कसरी जान्ने, उसले पनि मलाई पठाए, रजनीशले भन्छ मलाई पठाएको भन्छ, अनि अर्को गुरु भन्छ म हुँ बाटो भन्छ, अर्को भन्छ होइन, अनि कोही कोही भन्छ है सबै नै बाटो हो, जहाँबाट गए पनि हुन्छ, एकै ठाउँमा पुग्ने त हो नि, बाटो मात्र अलग अलग हो त। अब प्रभु येशूले त भन्नुभएको छ बाटो सत्य र जीवन म हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जाँदैन, म मात्रै बाटो हुँ भन्नुभएको छ, यदि म उही हुँ भनेर विश्वास गरेन भने तिमीहरू आफ्नो पापमा मर्नेछौ पनि भन्नुभएको छ घरिघरि। त्यसो भए कसरी चिन्ने त, परमेश्वरले नै पठाउनु भएको होइन मुक्तिदाता, हामी पापी मानिसहरूलाई हाम्रो पाप क्षमा गरेर होइन, त्यो समस्या त्यो हो हाम्रो पापहरू कहाँबाट क्षमा हुने होइन, अनि यो पापहरू क्षमा हुनको लागि चाहिँ परमेश्वरले पठाउनु भएको व्यक्ति चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ भन्ने प्रमाण चाहिँ यही हो कि उहाँ मरेको तीन दिनपछि जिउँदो हुनुभयो। एकचोटि प्रेरित सत्र अध्यायमा जानुहोस् त, बाइबलमा चाहिँ यही कुराले नै परमेश्वरले प्रमाण दिनुभएको छ भनेर छ, अरू चाहिँ परमेश्वरले थुप्रै कुरा दिनुभए पनि मुख्य कुरा चाहिँ येशु ख्रिस्टको बौरी उठाए। त्यसैले प्रेरित सत्र अध्यायको 31 पद हामी पढ्छौं, अनि 29 देखि यसो पढौँ है, यहाँको सन्दर्भ लिनलाई 29 देखि 17 को 29, यसकारण हामी परमेश्वरकै सन्तान भएका हुनाले भनेको चाहिँ परमेश्वरले नै हामीलाई बनाउनु भएको हुनाले परमेश्वरत्व चाहिँ मानिसको कारिगरी र कल्पनाद्वारा कुँदेर बनाएको सुन वा चाँदी वा ढुङ्गाको मूर्ति जस्तो हुन्छ भनेर हामीले सोच्नु हुँदैन। यो त स्पष्टै बुझ्ने कुरा हो। वास्तवमा अब हामीलाई बनाउने परमेश्वर हो भने परमेश्वर नै हामीभन्दा सानो हुन्छ त? एउटा मूर्ति बोल्न नसक्ने, हिँड्न नसक्ने, त्यो त असम्भव कुरा। यदि उहाँले हामीलाई बनाएको भने त उहाँ त हामीभन्दा एकदम ठुलो हुनुपर्छ। उहाँ हामीभन्दा एकदमै बुद्धिमानी अनि जीवित होइन सामर्थ्य हुनुपर्छ। अनि तर प्रभुले चाहिँ दया गर्नुहुन्छ, नजानेर तिमीहरूले मूर्ति पूजा गर्यो भन्दैछ यहाँ 30 पद। तर त्यस अज्ञानताको समय भने नजानेर जे मूर्ति पूजा गरेको समयहरूलाई परमेश्वरले वास्ता गर्नु भएन। यसको मतलब चाहिँ परमेश्वरले चाहिँ हो तिमीले नजाने गर्यो त्यो बेलामा, तर अब चाहिँ यो सुसमाचारद्वारा म तिमीलाई बताउँदैछु त्यो मूर्ति चाहिँ के हो, तिमीलाई थाहा भयो, अब मूर्तिलाई छोडा भन्दै हुनुहुन्छ। तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चाताप गर्नु भन्ने आज्ञा गर्नुहुन्छ, मूर्तिलाई छोड्नु भनेर चाहिँ आज्ञा दिँदै हुन्छ। जबसम्म हामी एउटा हामीले नै बनाएको चिजलाई चाहिँ पूजा गरिरहन्छ नि, तब हामी चाहिँ एउटा ठूलो भ्रम र झुटमा परिरहँदो रहेछ। एउटा झुटो कुरामा पक्रिरहेपछि त्यो झुटोले चाहिँ थुप्रै झुटोमा पुर्याउँछ हामीलाई, अनि त्यसैले गर्दा चाहिँ परमेश्वरले त्यसबाट फर्कनु भन्ने हुन्छ। अनि उहाँले चाहिँ एउटा कारण दिनुहुन्छ, यदि त्यसो गरेन भने चाहिँ, यदि मूर्तिबाट लाई छोडेर साँचो परमेश्वर कहाँ आएन भने चाहिँ परमेश्वरले एक दिन न्याय गर्नुपर्छ। यसको मतलब चाहिँ मलाई थाहा थिएन भन्न पाउँदैन त्यो दिन, हे मलाई थाहै थिएन है त्यो भन्न पाउने छैन। कस्तो भने यदि एउटा व्यक्तिले चाहिँ अन्जानमा गरेको कुरा एउटा कुरा हो होइन, जस्तो कि हौवा चाहिँ धोका खाएको ध्यान दिएन परमेश्वरले भन्ने कुरामा, त्यसैले धोका खाए अनि परमेश्वरको दयामा चाहिँ उसलाई चाहिँ पश्चाताप गर्ने मौका दिनुभयो। हामीलाई पनि त्यस्तै प्रकारले, तर गरेनौ भने यो सुसमाचार सुनेर गरेनौ भने चाहिँ उहाँले हामीलाई न्याय गर्नुपर्ने हुनेछ, भनेको मतलब हाम्रो दोषले चाहिँ हामीलाई पक्राउँछ त्यो दिन, के समस्या त्यो पो छ। अब कुरा आउँछ, कसले हामीलाई दोषी ठहराउँछ त, कसले हामीलाई चाहिँ दण्ड दिने हो त, कसले? अनि यहाँ भनेको छ परमेश्वरले जसलाई पठाउनु भयो हामीलाई बचाउन उहाँले नै हो। जुन हामीलाई मुक्तिदाताको रूपमा प्रभु येशूलाई पठाउनु भयो उहाँले नै हामीलाई चाहिँ एक दिन दण्ड दिनुपर्ने हुनेछ, यदि हामीले चाहिँ उहाँलाई हाम्रो मुक्तिदाताको रूपमा लिएन भने। किन है? किनभने चाहिँ उहाँ नै हामीलाई चाहिँ हाम्रो समस्याको समाधान हुने उपाय थियो अनि उहाँलाई नै लिएन, हाम्रो समस्या चाहिँ त्यो हुन्छ। अनि त्यसैले 31 पदमा बताएको छ कि उहाँलाई कसरी चिन्ने त, है उहाँलाई चिन्ने तरिका चाहिँ यो हो कि उहाँ चाहिँ मरेर बौरेर उठिसक्नु भयो। 31 पद, किनभने उहाँले एउटा दिन ठहराउनु भएको छ, जुन दिनमा एउटा दिन आउँदैछ हेर्नुहोस् है, जुन दिनमा उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा, परमेश्वरले नियुक्त गर्नुभएको त्यो मानिस अर्थात उहाँकै पुत्र येशु जो चाहिँ मानिस बन्नुभयो, उहाँद्वारा धार्मिकतापूर्वक भनेको एकदम ठिक ठिक तरिकाले संसारको न्याय गर्नुहुनेछ। बाइबलको यो एकदम एउटा महत्वपूर्ण शिक्षा हो, त्यो के भने एक दिन संसारको न्याय हुनेछ। होइन धेरै जसो मान्छेहरू चाहिँ होइन कसरी जिइरहेको छ भने एक दिन संसारको न्याय हुनेछ भनेर जिइरहेको छ, होइन केही पनि हुँदैन भनेर जिइरहेको छ। तर बाइबलमा स्पष्ट छ एक दिन संसारको न्याय कसद्वारा गर्नुहुनेछ, त्यही व्यक्तिद्वारा जसलाई उहाँलाई मरेकाहरूबाट बौराएर उठाइकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ। त्यसैले बौरेर उठ्नु भएकोले नै प्रभु येशु नै मुक्तिदाता र प्रभु येशु नै एक दिन न्याय गर्ने व्यक्ति हुनुहुन्छ भन्नेको प्रमाण हो। अब रोमी 1 मा पल्टाउँ त कृपया, रोमी 1 मा अनि त्यसैले रोमी एकको चार पदमा अब हामी पढ्छौं, तीन र चार, जो भनेको प्रभु येशु शरीर अनुसार दाउदको वंशबाट जन्मिनु भयो भनेको उहाँ मानिस भन्नुभएको कुरा, र पवित्रताको आत्माद्वारा, के अरे आत्मा अनुसार भनेको पवित्र आत्मा अनुसार, पवित्र आत्माद्वारा उहाँको शक्तिले उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो है, अनि उहाँ बौरेर उठ्नु भएको कारणले सामर्थ्य सहित परमेश्वरका पुत्र ठहरिनु भयो। प्रभु येशू यदि मरेर त्यत्तिकै उहाँको अन्त भएको भए चाहिँ हामी उहाँलाई परमेश्वरको पुत्र भन्न मिल्दैन थियो है। उहाँ चाहिँ हामी जस्तै मानिस रहेछ, बिचरा उहाँ मर्नुभयो होइन, बिचरा उहाँलाई अन्याय गर्यो, क्रुसमा टाँग्यो होइन, त्यति मात्र भन्नुहुन्थ्यो उहाँ यदि मरेर जीवित नहुनु भएको भए। तर परमेश्वरले चाहिँ आफ्नो सामर्थ्य भनेको बल र शक्ति, उहाँले म के गर्न सक्छु भन्ने कुरा चाहिँ प्रकट गर्नुभयो जब येशु ख्रीष्ट बौरेर उठ्नुभयो। त्यसैले उहाँ चाहिँ के ठहरिनु भयो, अब उहाँ मान्छे मात्र होइन तर परमेश्वरकै पुत्र ठहरिनु भयो। यो चाहिँ चार पदको अन्तमा है। अब चाहिँ दोस्रो कुरा है चाहिँ के भने, एउटा विश्वासी चाहिँ त्यसैले सुसमाचारको लागि अलग पारिएको छ। अनि दोस्रो कुरा चाहिँ त्यसै कारण एउटा विश्वासीले चाहिँ सुसमाचारमा परमेश्वरको सेवा गर्न सक्छ। अनि यो कुरा चाहिँ यहाँ छ है, तपाईँहरू मसँगै चाहिँ यहाँ पाँच पद देखेर है, उहाँद्वारा नै हामीले उहाँका नामका निम्ति सबै जातिहरूका बीचमा, यसको मतलब सबै मानिसहरूलाई चाहिँ सुसमाचार सुनाइयोस् भन्ने उहाँको इच्छा छ, सबै जातिहरूको बीचमा विश्वास प्रति आज्ञा पालन पैदा गराउँ भनेर। अब किन सुनाउने, ताकि सुन्नेहरूले विश्वास गरून् भनेर। अनुग्रह र प्रेरितको सेवा पायौं, अनुग्रह पायौं अनि एउटा काम पनि पायौं है। अनि यसबाट हामीले के बुझ्छौं भने, परमेश्वरले जब पावललाई प्रेरितको सेवा दिनुभयो भनेको चाहिँ प्रभुको वचन सुनाउने कामको लागि पठाउने काम गर्नु, प्रेरित भनेको पठाइएको व्यक्ति, उसलाई चाहिँ अनुग्रह पनि दिनुभयो। परमेश्वरले चाहिँ कुनै पनि काम दिनुहुन्न, हामीलाई कुनै सहायता नदिकन के, यदि कुनै पनि काम हामीलाई अराउनु भयो भने चाहिँ त्यसको साथसाथमा हामीलाई त्यो गर्न सक्ने क्षमता पनि दिनुहुन्छ। त्यसैले कहिले पनि परमेश्वरले मलाई एकदम गाह्रो काम दिनुभयो, यो काम मैले नसक्ने काम दिनुभयो भनेर हामीले कहिले पनि भन्नु पर्दैन। यहाँ भनेछ परमेश्वरले हामीलाई अनुग्रह पनि दिनुभयो, प्रेरितको सेवा पनि हामीलाई दिनुभयो है, पाँच पदमा। अनि पावलले भन्छ त्यसैले म चाहिँ उहाँको सेवा चाहिँ यही सुसमाचारमा गर्दैछु है। अनि नौ पदमा छ त्यो चाहिँ, किनकि म निरन्तर, नौ पदमा हेर्नुहोस् त, किनकि म निरन्तर मेरा प्रार्थनाहरूमा तिमीहरूलाई सधैँ सम्झना गर्दछु। पावलले चाहिँ रोमका विश्वासीहरूलाई प्रार्थना सधैँ उसले प्रार्थनामा सम्झँदो रहेछ। अनि परमेश्वर नै यस कुरामा मेरा साक्षी हुनुहुन्छ, परमेश्वरलाई थाहा छ मैले यसरी प्रार्थना गर्छु भन्ने कुरा, जसको सेवा उहाँकै पुत्रको सुसमाचारमा म मेरो आत्माले गर्दछु। त्यसैले परमेश्वरको सेवा एउटा विश्वासीले कसरी गर्ने भने उहाँको सुसमाचारमा गर्ने, उहाँको यो सुसमाचार। अनि त्यसैले गर्दा चाहिँ जहिले पनि जहाँ पनि हामी छौँ है, हामी चाहिँ सुसमाचारको प्रतिनिधि हौ। त्यसैले हामीले चाहे सुनाइरहेका होस् अथवा हामीले नसुनाए पनि हामी हिँडिरहेका छौँ, हाम्रो खेतबारीमा काम गर्दैछौँ, घरमा बस्दैछौँ अथवा कतै यात्रा गर्दैछौँ है, हामी चाहिँ सुसमाचारको निम्ति अलग छौँ भनेर सम्झौँ। र अर्को कुरा चाहिँ सुसमाचारको सेवामा म जिइरहेको छु भनेर सम्झौँ है। जुनसुकै काम गरिरहेर पनि आखिरमा चाहिँ परमेश्वरले चाहिँ मलाई है, उहाँले जुन काम गर्दै हुनुहुन्छ यो संसारमा त्यसमा चाहिँ एउटा भाग दिनुभएको छ। त्यसरी हामीले सोच्नु पर्ने रहेछ। मलाई चाहिँ कुनै पनि बेला प्रयोग गर्न सक्नुहुन्छ उहाँको सुसमाचारद्वारा कसैलाई चाहिँ बचाउनलाई। अनि त्यसैले म उहाँको सेवा चाहिँ म सुसमाचारमा गर्छु। उहाँको सेवा म केमा गर्ने? सुसमाचारमा गर्ने है। सुसमाचारमा अलग गरिएको छु अनि एउटा विश्वासीसँग चाहिँ त्यो सुसमाचार छ। त्यो सुसमाचार चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ होइन। अनि त्यसैले हामीले जो कोही व्यक्तिलाई पनि एकदमै हार खाएको अनि वास्तवमा त्यस्तै व्यक्तिहरू प्रायः जसो सुन्नलाई अलिकति तयार हुन्छ होइन, हार खाएको निराश भएको सायद मर्नै लागेको पनि धेरै दिन पनि बाँकी छैन होला, तर हामीले भन्न सक्छौँ होइन कि तपाईँको लागि आशा चाहिँ छ। यो त खुसीको खबर हो, सुसमाचार। किनभने मलाई यस्तो अवस्थामा पनि प्रभुले यसरी आफ्नो सन्तान बनाउनु भयो। अब तपाईँको शरीर धेरै नबाँच्ला, तर तपाईँको आत्मा चाहिँ बाँच्न सक्छ अनि मलाई थाहा छ भन्न सक्छ हामीले। त्यसैले सुसमाचारको सेवा गर्नलाई चाहिँ हामीले मौका दिनुभएको छ। अनि अब पावलले चाहिँ अरू तीनवटा कुरा भन्छ है यस सन्दर्भमा। अनि त्यो तीनवटा कुराहरू चाहिँ उसले एउटा चाहिँ के भन्छ भने 14 पद, यो सुसमाचार जो मसँग छ है प्रभु येशू ख्रीष्ट, यो खुसीको खबर जुनसुकै पापीलाई पनि उहाँले बचाउन तयार, त्यो चाहिँ सबैलाई दिनु परेको छ मैले भन्छु उसले चाहिँ। यसको मतलब सबैलाई दिनलाई म चाहिँ ऋणी छु। यो शब्द हेर्नुहोस् त ऋणी भन्ने, अब ऋणी भन्ने शब्द चाहिँ 14 पदमा एकछिन विचार गरौँ। म ग्रिकहरू र अन्य भाषीहरू है दुवैको, यो चाहिँ पावल बस्ने मुलुकको त्यहाँको मान्छेहरूले बोल्ने भाषाको कुरा गर्दैछ होइन। हाम्रो नेपालमा त अब थुप्रै भाषाहरू छन्, 60-70 भाषा छन् है। अनि हामी चाहिँ सबै मानिसहरूको भन्ने भन्दैछौँ है। अनि पावलले भन्छ म चाहिँ अनि जस्तो खालको मान्छेको लागि पनि, ऊ एकदम पढे लेखेको होला अथवा केही नपढेको होला, यहाँ चाहिँ उसले चाहिँ बुद्धिमान र निर्बुद्धिहरू भन्छ है, एकदमै समाजमा उच्च स्थानको मान्छे होला अथवा एकदमै ऊ चाहिँ समाजमा तल्लो स्तरको मान्छे होला, दुवैलाई सबैलाई सबैलाई समेट्न खोज्दैछ उसले यो भन्न खोजेको चाहिँ। अनि उसले भन्छ सबैको ऋणी छु, सबैको ऋणी छु है। ऋण ऋण भनेको त भार होइन र, ऋण लाग्नु भनेको चाहिँ मैले कसैलाई तिर्नु परेछ, तिर्नु परेछ मात्र भने मैले तिर्नै पर्छ ऋण भनेको त होइन त कि कसो है, तिर्नै पर्छ मैले ऋण, कसैबाट मैले ऋण ल्याएको छु भने मैले तिर्नै पर्छ। अनि हामी विश्वासी भएपछि हामी एकदम इमान्दार हुनुपर्छ हाम्रो लेनदेनमा छ नि होइन, हाम्रो लेनदेनमा चाहिँ हामी इमान्दार हुनुपर्छ है। अनि तर यहाँ चाहिँ उसले के कुराको कुरा गर्दैछ भने सुसमाचारको ऋणी छु भन्दैछ यहाँ। जसरी एउटा ऋण लागेको व्यक्तिले चाहिँ उसलाई दिन कर लाग्छ, कसैलाई करै लाग्छ, त्यस्तै तपाईँ र म चाहिँ सुसमाचारको निम्ति अलग पारिएको र सुसमाचारमा प्रभुको सेवा गर्ने व्यक्तिहरूलाई चाहिँ सबैलाई सुसमाचार दिन चाहिँ हामीलाई ऋण लागेको छ, कर लागेको छ। अब एकछिन यो बुझ्नलाई चाहिँ 2 कोरिन्थी 5 हेर्नुहोस् त। अब विश्वासीले यसरी सोचोस् भन्ने परमेश्वर चाहनुहुन्छ। अनि यो ऋण भन्ने शब्दले चाहिँ सहायता गर्ला तपाईँलाई बुझ्नलाई। यो मेरो हातमा चाहिँ एउटा बाटो भन्ने एउटा सानो पर्चा छ। अनि मानौ यो चाहिँ यो मेरै हो, मेरै हो। अब मेरै हो भने चाहिँ मैले विजयलाई दिनै कर छ त, कर छैन नि, यो मेरै हो नि, मैले किन दिनु पऱ्यो? तर यो चाहिँ परमेश्वरको हो र परमेश्वरले सबैलाई देऊ भनेको छ भने अब मलाई चाहिँ कर पर्छ, कर लाग्छ। यो चाहिँ म दिन्न भनेर चाहिँ मेरो खल्तीमा राख्नु मिल्दैन। यो चाहिँ अब चाहिँ मलाई कर लाग्छ। अब परमेश्वरले चाहिँ किन सबैलाई देऊ भन्ने भनिरहनु भएको है? हामीले त भन्दा परमेश्वर यो मान्छेहरूलाई नदिए पनि हुन्छ, यिनीहरू तपाईँलाई चाहँदैन क्या भनेर हामीले भन्न सक्छ नि परमेश्वरलाई। तर परमेश्वरले चाहिँ भन्नुहुन्छ म चाहिँ संसारको सबैलाई प्रेम गर्छु होइन। हामीले पहिला कण्ठ गरेको पद के हो? किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु, त्यसैले परमेश्वरको हृदय प्रेमले भरिएकोले चाहिँ यो कर लाग्ने रहेछ हामीलाई। अनि त्यो कुरा यहाँ लेखेको छ दोस्रो कम्ती 5:14 यहाँ लेखिएको छ, किनकि ख्रिस्टको प्रेमले येशु ख्रिस्टले जुन पापीहरूलाई प्रेम गर्नुहुन्छ त्यो प्रेमले हामीलाई विवश पार्छ, हामीलाई करमा पार्छ। यो विवश भनेको शब्दमा करमा पर्नु क्या यस्तो। अब परमेश्वरको प्रेम उहाँको हृदयमा मात्र भइदिएको भए त हामीलाई केही करै लाग्दैन थियो, सुन्दैनुहुन्छ है? परमेश्वरको हृदयमा मात्र भएको भए हामीलाई कुनै कर लाग्दैन। तर जब तपाईँले छ नि प्रभु येशु ख्रिस्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर लिनुभयो, तपाईँले आफ्नो यहाँभित्र चाहिँ अब को आउनु भएको छ तपाईँभित्र बस्न? त्यही प्रभु आउनु भएको छ। उहाँ नै तपाईँको हृदयमा हुनुहुन्छ भने र यदि उहाँ चाहिँ तपाईँको हृदयमा जिइरहनु भएको छ भने अब तपाईँलाई पनि कर लाग्न थाल्छ, तपाईँको हृदय बद्लिन्छ। बुझ्नुहुन्छ? त्यसैले हामी कसैलाई सुसमाचार सुनाउने भनेको चाहिँ कस्तो खालको करले रहेछ भने प्रेमको करले, बुझ्नुहुन्छ है? प्रेमले गर्दा कति मान्छेहरूले अर्कोको लागि कुनै चिज गरिदिन्छ जुन अरू कुनै कामले पनि गर्दैन थियो होला। जस्तो कि 150 वर्ष अगाडि चाहिँ एउटा ठूलो जहाज अमेरिकाबाट बेलायत भन्ने ठाउँमा चाहिँ समुद्र पारी जाँदैछ, अनि त्यो जहाज चाहिँ एकदमै ठूलो, त्यो बेलाको लागि चाहिँ सबभन्दा ठूलो जहाज थियो। अनि त्यो जहाज चाहिँ समुद्रको निकै पर पुगेपछि चाहिँ एक ठाउँमा पुगेर त्यहाँ बरफको ठूल्ठूला त्यो तैरिरहेको रहेछ समुद्रमा, बरफ ठुल्ठुलो, अनि त्यहाँ ठोकिएर त्यो ठुलो जहाजमा पाल पर्यो अनि पानीभित्र छिर्न थाल्यो, अनि बिस्तारै त्यो जहाज डुब्न थाल्यो। अनि यसमा चाहिँ 1,000 भन्दा बढी मान्छेहरू थिए, अनि त्यहाँ कतिजना चाहिँ विश्वासीहरू पनि रहेछन्। यसको इतिहास चाहिँ मान्छेहरूले सब खोजतलास गरेछन् है। अनि त्यो जहाज अब बिस्तारै डुब्न थाल्यो, हेर्नुहोस्, चिसो न चिसो पानी छ, बाल बच्चाहरू छन्, आइमाहरू छन् होइन, अनेक खालको मान्छेहरू छन् त्यहाँ होइन। अनि बिस्तारै डुब्दै गर्दा अब सबैलाई के थाहा भयो भने सायद हामी सबै नै मर्छौँ होला। अब त्यो बेला प्लेन हेलिकप्टर छैन, हेर्नुहोस्, अहिले पल्ट गरेर गयो भने सबैलाई उचाल्ने होइन अनि बाँच्छ, त्यो बेलामा छैन है, समुद्रको बिचमा छ। अनि अचम्म अचम्मको घटना त्यो बेलामा चाहिँ, अनि यस्तो घटना अरू बेलामा पनि घटेको छ, त्यहाँ अब उनीहरू चाहिँ पालो लागेर चाहिँ उनीहरू बसिरहेका थिए त्यहाँ चाहिँ, उनीहरू चाहिँ के भने त्यो ठूलो जहाजमा चाहिँ सानो सानो डुङ्गाहरू पनि बोकेर उनीहरू हिँड्दो रहेछ। केही गरिकन यस्तो घटना घट्यो भने चाहिँ डुङ्गामा सानो डुङ्गामा चाहिँ कोचिएर भए पनि बाँच्ने भने, अब हजारौं अट्ने त डुङ्गा थिएन त्यहाँ, तर केही संख्यामा चाहिँ बाँच्न सक्थे त्यहाँ। त्यसैले त्यहाँ चाहिँ अब कोही चाहिँ बाँच्ने भए है, धेरै जसो चाहिँ मर्ने भए, अब त्यो सानो डुङ्गाबाट अब भनौँ न त्यो डुङ्गा पनि अब पार जहाँसम्म पुग्नुपर्ने पुग्यो भने अनि अचम्म कुरा के भने कति मान्छेले आफ्नो पालो आए, अब होइन त्यहाँ लाइनमा बस्दा चाहिँ पालो आउँदाखेरि पनि अरूलाई मौका दिए, होइन दिदी तपाईँ जानुहोस् भनेर कसै आइमाईलाई दियो, बच्चा भएकोलाई दियो होइन, यो जानेर कि आफू मर्छु भनेर। अनि विश्वासीहरूले चाहिँ कति, मलाई लाग्छ धेरै त विश्वासीहरू नै थियो त्यसो गर्नेहरू, किन उनीहरूलाई थाहा थियो कि हामी त स्वर्ग जान्छौँ, यो चिसो पानी हामी मर्छौँ अब है, तर अरूलाई चाहिँ मौका दिने चाहिँ उनीहरूले गरे। अब परमेश्वरको प्रेमले चाहिँ, प्रेम भनेको चाहिँ स्वार्थी होइन, प्रेमले चाहिँ जहिले पनि अर्कोलाई चाहिँ ठाउँ दिन्छ। अनि यो कुरा अनौठो हो हाम्रो लागि, किनभने वास्तवमा मान्छेको हृदयमा चाहिँ प्रेम हुँदैन, मान्छेको हृदयमा स्वार्थ हुन्छ, पापी हो होइन। अनि तर परमेश्वरले चाहिँ पहिला यसरी प्रेम गर्नुभयो, उहाँ नै हाम्रो लागि आएर मरिदिनु भयो, अनि अब चाहिँ यो प्रभु हाम्रो हृदयमा हुनुहुन्छ भने यो सुसमाचार अरूलाई दिन हामीलाई कर लाग्न थाल्छ, अरूका अरू पनि नष्ट नहोस् भनेर चाहिँ हामीले चाहिँ बताउन सक्छौ। त्यसैले पहिलो कुरा चाहिँ प्रेरित रोमी 1 अध्यायमा पावलले चाहिँ के भन्छ भने म चाहिँ ऋणी छु, मैले दिनै पर्छ है, यो दिनै पर्ने कुरा हो, के को केले मलाई कर पारेछ, प्रेमले है, ख्रिस्टको प्रेमले हामीलाई विवश पार्दछ, मैले त्यो पुरै पढ्नु पर्ने रहेछ। किनभने हामी यो निर्णय गर्दछौ 2 कुरिन्थी 5:14 सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे, 15 पद अनि सबैका निम्ति उहाँ मर्नुभयो, यसकारण जिउनेहरू अब उसो आफ्ना निम्ति जिउनु हुँदैन तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनु भयो। त्यसैले विश्वासी चाहिँ आफ्नै निम्ति जिउनु हुँदैन भनिन्छ, तर कसको निम्ति जिउनुपर्छ? प्रभुको निम्ति, जो चाहिँ हाम्रो निम्ति मर्नुभयो, अनि त्यसैले हामी चाहिँ उहाँको निम्ति जिउनुपर्छ। दोस्रो कुरा चाहिँ, म ऋणी मात्र छैन, पावलले भन्छ म तयार पनि छु है, त्यो चाहिँ पन्ध्र पदमा, रोमी एकको पन्ध्र देख्दै भने चाहिँ पावलले भन्छ, अनि एउटा विश्वासीले भन्न सक्नु, मलाई चाहिँ करै लाग्छ अरूलाई सुसमाचार सुन्न, परमेश्वरको प्रेम हाम्रो हृदयमा छ भने हामी अरूहरूलाई सुसमाचार दिन चाहिँ हामीलाई ऋण लागेको छ भनेर सोच्छौँ त्यसरी। दोस्रो कुरा चाहिँ हामी तयार पनि हुन्छौँ, पन्ध्र पद हेर्नुहोस् त, यसकारण सकेसम्म तिमी रोममा हुनेहरूलाई, त्यो रोम भन्ने ठाउँमा भएकाहरूलाई पनि सुसमाचार प्रचार गर्न म तयार छु। ऋणी छु है, तर म तयार पनि छु। हेर्नुहोस् है, ऋण भन्दाखेरि त भार जस्तो बुझिन्छ, मलाई गर्न मन थिएन है, तर यो अर्कै खालको ऋण छ, यो चाहिँ है प्रेमले चाहिँ मलाई कर्म पारेछ, म त जहिले जता जाए पनि है यो सुसमाचार दिनुपर्छ मैले, अनि तर उता भन्छ म तयार पनि छु, म तयार छु। अनि यदि हामी तयार छौँ भने के गर्छौँ है, यदि हामी कुनै पनि बेला तयार, त्यसैले यो यसबाट विचार गर्नुहोस्, तपाईँ र म चाहिँ सुसमाचारको लागि तयार हुनुपर्छ। अनि एउटा तरिका तयार छौँ भने, हामी यस्तो पर्चाहरू हाम्रो खल्तीमा बोकेर हिँड्यो भने है हामी कुनै पनि बेला तयार हुन्छौँ। कुनै व्यक्ति भेटोला, जसको उसको कुरा सुन्ने जाँदा ओहो उसलाई चाहिँ यो पढ्न दिन चाहिँ प्रभुको इच्छा रहेछ, अनि एउटा पर्चा उसलाई पढ्न दिन सकिन्छ, अनि उसलाई कहिले पनि भेट्नु पनि नहोला, तर स्वर्गमा भेट होला उसलाई, त्यो एउटा तपाईँले पर्चा दिएको कारण है। त्यसैले तयार हुन्छ भने जहिले पनि हामीसँग चाहिँ यस्तो कुराहरू, हामीले आफै पढ्न नजान्ने पनि हाम्रो थाहा छैन, राम्रो कुरा छ, यस्तो लिएर हिँड्ने होइन, आफ्नो झोलामा राख्ने, खल्तीमा राख्ने होइन। अर्को चाहिँ हामी तयार हुनु भनेको जहिले पनि प्रार्थना गरिरहने, हराएका मान्छेहरूको लागि, मुक्ति नपाएकाहरूको लागि, उनीहरूको लागि प्रार्थना गर्दै प्रभुलाई हेऱ्यो भने, प्रभु तपाईँले होइन मौका दिनुभयो भने म उसलाई बताउन सक्नु भनेर, अनि अथवा हामीले नै नबताए पनि उसको होइन मौका नपाउला, तर प्रभुले अरूलाई पनि प्रयोग गर्न सक्नुहुन्छ, हामी चाहिँ प्रार्थना गरिरहने। तयार हुनु भनेको चाहिँ अरूहरूलाई चाहिँ परमेश्वरको आँखाले हामीले हेर्नुपर्छ, अरू मान्छेहरूलाई, जब तपाईँले चाहिँ मान्छेको भिडम भिड देख्नुहुन्छ, के देख्नुहुन्छ होइन, एउटा उसको यदि चिया चमेना पसल छ भने उसले चाहिँ ओहो आज चाहिँ धेरै चिया बिक्ने भयो भनेर उसले चाहिँ त्यसरी हेर्ला, टाउको गन्ध थाल्ला उसको लागि चाहिँ अनि एउटा बस ड्राइभर हुन्छ, ओहो आज चाहिँ राम्रो टिप हुने भयो तर हामी सुसमाचारको लागि अलग भइरहेका छौँ, यो सबै हराएका आत्माहरू है प्रभु भनेर चाहिँ प्रभुसँग प्रार्थना गर्ने होइन, अनि त्यस्तै मौका पनि पाउला, हामी पनि त्यही बस चढिरहेको होला है, अनि कोहीसँग बसाउला, अनि त्यसले कुरा गर्दा किन टिकट नलाज भनेर सोध्ला तपाईँलाई होइन, अनि तपाईँले चाहिँ बोल्ने मौका भयो, जसरी पहिलो पत्रुस तीनमा लेखेको छ, हेर्नुहोस् त पहिलो पत्रुस तीन अध्याय, जहिले पनि तयार, ऋणी है, ऋणी ऋण छ है, परमेश्वरको प्रेमले हामीलाई कर पार्छ, अनि तयार, तर तयार, जसरी पहिलो पत्रुस तीनको पन्ध्रमा हामीलाई कसैले प्रश्न सोधिहाल्यो भने पनि हामी तयार छौँ, तयार छौँ। पहिलो पत्रुस तीनको पन्ध्र, तर तिनीहरूका हृदयहरूमा प्रभु परमेश्वरलाई पवित्र मान, कसरी तयार हुने रहेछ, परमेश्वरलाई चाहिँ आदर गरिरहने, जहिले पनि हाम्रो हृदयमा संसारलाई यहाँ राख्ने होइन, तर परमेश्वरलाई राख्ने, प्रभु परमेश्वरलाई आफ्नो हृदयहरूमा पवित्र मान, उहाँलाई अलग उहाँलाई एकदम उच्च आदर गर, अरू कुनै चिजको दाँजोमा भन्दा उहाँलाई अलग, र तिमीहरूभित्र भएको आशाको विषयमा है, एउटा क्रिस्चियन के को लागि तिमी विश्वास गर्यो भन्ने त्यस्तो खालको आशाको विषयमा तिमीहरूलाई सोध्ने होइन, भनेको प्रश्न गर्ने, त्यसैले विश्वासीलाई प्रश्न आउँछ भनेछ बाइबलमा है, एउटा व्यक्ति क्रिश्चियन हो भनेर त्यहाँ थाहा भयो भने उसलाई कहीँ न कहीँबाट प्रश्न आउँछ. अनि हामीले छ नि हामी विश्वासी हौ भन्ने कुरा लुकाउनु हुँदैन, अनि त्यो कुरा पनि आउँदैछ अहिले होइन. अनि त्यसैले थाहा हुन्छ, अनि कहीँ न कहीँ गएर चाहिँ प्रश्न आउँछ. अनि सोध्ने हरेक मानिसलाई चाहिँ नम्रता र डरको साथ जवाब दिन है जवाब दिनका निम्ति सधैँभरि तयार रह भन्छ. त्यसैले पावलले भन्नु म त तयार छु है, उता टाढा छ रोम भनेको त, तर त्यहाँ पनि सुसमाचार सुनाउन पाए त म त आएर त्यहाँ सुनाउँथे, तर आउन पाएछन, धेरैचोटि बाधा भयो, आउँछु भनेको तर भनेर उसले चाहिँ चिठी लेख्दैछ, मेरो लागि प्रार्थना गरिदियो परमेश्वरको इच्छा भयो म त्यहाँ पनि आउँछु है. अरू ठाउँमा मैले सुनाउँदाखेरि प्रभुले फल दिनुभयो, त्यहाँ पनि फल दिनुहुन्छ होला मलाई, म त तयार छु, त्यसैले म ऋणी छु सुसमाचार सुनाउनलाई, मैले सुनाउनै पर्छ. अनि अर्को चाहिँ म तयार छु. अनि त्यसैले गर्दाखेरि एक ठाउँमा चाहिँ हाम्रो हतियार नै भनेको छ, यो तयार हुने चाहिँ एउटा हतियार हुने छ. एकदम तयारी मन हुनु चाहिँ एउटा आत्मिक हतियार हो, तयारी मन. एफसी छ अध्यायमा यसरी लेखेको छ, हाम्रो आत्मिक हतियार भनेर एफसी छको के अरे छको 13 पदमा हेऱ्यौँ भने चाहिँ हाम्रो हतियारहरू उठाऊ भनेछ, हतियारहरू प्रयोग गर आत्मिक हतियार. हामी 13 पद छ को तेरि, यसकारण खराब दिनमा सामना गर्न सक्नलाई र सबै कुराहरू गरेर खडा हुन सक्नलाई परमेश्वरका सारा हतियारहरू उठाओ. विश्वासी चाहिँ लडाकु जस्तो पनि हो, किनभने सुसमाचार सुनाउनु भनेको चाहिँ कसको विरुद्धमा जानु हो हजुर? सुसमाचार सुनाउनु भनेको चाहिँ कसलाई एकदम मन नपर्ने कुरा हो? शैतानलाई. शैतान त झुटको खेती गरिरहेछ नि, सुसमाचार भनेको सत्य हो, सत्यले मात्र झुटलाई काट्छ है, कुनै मानवीय तर्क हाम्रो बुद्धिले होइन, तर परमेश्वरले जे भन्नुभएको छ त्यही भन्ने. अनि यो सुसमाचार को हतियारहरू उठाओ. अनि यसमा कुरा गर्दाखेरि चाहिँ के भन्छ भने 15 पदमा हेर्नुहोस् है, अनि पाउहरूमा जस्तै सिपाहीको टोप अनि ज्याकेट अनि के हुन्छ नि होइन, अनि तलसम्म जुत्ता बुटसम्मको कुरा गर्दै जाँदाखेरि चाहिँ यहाँ बुट चाहिँ कस्तो छ भने हाम्रो सुसमाचारको आत्मिक बुट 15 पदमा के अरे माफ गर्नु 14 पदमा, यसकारण खडा हौ भाग्ने होइन होइन ओ आयो भाग्ने होइन, तिमीहरूका कम्मर सत्यताले कस. कम्मर कस्नु भनेको चाहिँ काम गर्नलाई एकदम तयार होइन त, कम्मर कस भनेको चाहिँ जान तयार गर्न तयार. अनि केले कस्नु भने सत्यताले, हाम्रो यो सोचाइ चाहिँ हाम्रो सोचाइ चाहिँ झन झन परमेश्वरको वचन अनुसार जति सोच्छौ विचार गर्छौ हामीले हामी तयार हुन्छौं. र धार्मिकताको कवच धारण गर, कवच भनेको यहाँ छेक्ने, शैतानले चाहिँ उसको अग्नि बाणहरू हिर्काउन चाहन्छ हामीलाई निराश पार्न, डर त्रास गर्न, शंका उब्जन गर्न, हामी होइन नराम्रो अभिलाषा सोचाइतिर जानलाई चाहिँ उसले अनेक गर्न खोजिरहन्छ. तर हामीले चाहिँ धार्मिकताको कवच धारण गर्ने, येशु ख्रिस्ट मेरो धार्मिकता भन्दै उहाँमा एन्ड है. 15 पद, अनि पाउहरूमा खुट्टामा चाहिँ के लाउने नि, पाउहरूमा चाहिँ मेलमिलापको सुसमाचारको, सुसमाचारलाई मेलमिलापको सुसमाचार भनेछ, किनभने परमेश्वर मान्छे चाहिँ मेलमिलाप छैन क्या, होइन त, परमेश्वर चाहिँ मानिस र परमेश्वरको बीचमा चाहिँ दूरी छ, शत्रु छ भनेछ, शत्रुता छ, त्यसैले त हो नि होइन, शत्रुता एकदम चाँडै थाहा हुन्छ मान्छेलाई. अरू थुप्रै कुरा गर्नुहोस् गर्छ, राम्रै छ भन्छ, टाउको हल्लाउँछ होइन, तपाईँसँग एकदम चियापान सबै गर्छ, अनि छस्छ निकाल्नुहोस् त, तर हामी पापी मान्छे नरक जानुपर्ने, येशु ख्रिस्ट मरेर हाम्रो लागि चाहिँ स्वर्गको ढोका त त्यहाँ चाहिँ उसको अनुहार बदलिन थाल्छ, अब चाहिँ उसलाई त्यति कुरा सुन्न मन हुँदैन अब प्राय जसो हेर्नु चाहिँ है, किनभने ऊ चाहिँ अब त्यहाँ उकुसमुकुस पनि हुन्छ, भाग्न पनि चाहन्छ होला है, शत्रुता एकदम चाँडो निस्किन्छ, अरू कुरा गरेर भने त एकदम तयार पनि छ है. तर सुसमाचार, प्रभु येशु ख्रिस्टको मुक्तिको सुसमाचार, अनि यो त्यसैले मेलमिलाप हुनु परेछ, परमेश्वर र मानिसलाई मेलमिलाप गराउने चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ. अनि जो जो आउँछन् उनीहरू परमेश्वरसँग मेलमिलाप पाउँछन्, परमेश्वरको सन्तान बन्न पाउँछन्, उनीहरू स्वर्ग जानेछन्, उनीहरूको सबै पाप क्षमा हुन्छ. यो सुसमाचारले यस्तो गर्छ, उनीहरूलाई बदली गरिदिनुहुन्छ, उनीहरूलाई बदल्न थाल्नुहुन्छ, उनीहरूको मन भित्रदेखि परिवर्तन गर्नुहुन्छ, उसको बाहिरी पनि परिवर्तन हुन थाल्छ। त्यस्तो सुसमाचार, मेल मिलापको सुसमाचार को के लगाऊ तयारीका ठिक जुत्ता लगाऊ रे। किन यो भनेको होला है? जुत्ता जुत्ता कहिले लाउँछ हामी? कतै जानु पर्दा होइन त, घरभित्रै बस्दाखेरि हुन त, कोही कोही अब घरभित्र बस्दा पनि लाउनु पर्ला झाडो भएर होइन, तर प्राय जसो जुत्ता लाउनु थाल्यो भने मेरो सानो बाबु सम्पूर्णले सोच्छ कहाँ जानु लाग्नु भयो बाबा भन्छ, जुत्ता लाउनु थाल्यो कि होइन। अनि हामीले चाहिँ आत्मिक जुत्ता चाहिँ के हो भने सुसमाचारको तयारीको जुत्ता, भनेपछि हामी जहाँ जाँदा पनि हामी तयार छौँ, हेरिरहेछौँ है हराएका आत्माहरू। आज चाहिँ प्रभुले मलाई कसलाई भेटाउनुहुन्छ होला, कहाँ लानुहुन्छ होला, के कसरी गर्नुहुन्छ होला, होइन? त्यसैले हरेक दिन नै एकदमै चाखलाग्दो हुन्छ बाँच्नुमा, त्यसरी जिउनु भयो भने है हरेक दिन। हुन त तपाईँ त्यही गोठमा गइरहनु भएको छ, त्यही घाँस काट्दै हुनुहुन्छ, त्यही बारीमा जानुहुन्छ, तर तपाईँलाई थाहा छैन त्यहाँ चाहिँ परमेश्वरले कसलाई भेटाउनुहुन्छ, तपाईँ क्रसको निम्ति तपाईँलाई प्रयोग गर्नुहुन्छ, तपाईँलाई थाहा छैन। त्यसो सुसमाचारको तयारीका जुत्ता लगाओ, घर निस्किँदा जुत्ता जहिले पनि लाउनु चाहिँ। त्यसैले गर्दाखेरि अब अन्तिम बुँदा रोमी एकको स्वरमा पावलले भन्छ, म ऋणी छु, सुसमाचार मैले दिनै पर्छ, मलाई करै लाग्छ, परमेश्वरको प्रेमले मलाई चाहिँ मेरो हृदय चाहिँ यसरी भरिएको छ कि म चाहिँ कोही पनि नाश भएको देख्न चाहदिन, म चाहिँ हो फलाना त्यो फलाना चाहिँ मलाई निकै नराम्रो गर्यो, उसले चाहिँ मलाई निकै भनेको हुन्थ्यो, तै पनि उसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भने त म पनि प्रेम गर्न सक्छु नि कस है? परमेश्वरले त्यो जसले मेरो शत्रु हुन सक्छ त्यो व्यक्ति होइन, तर परमेश्वरले उसलाई प्रेम गर्नु भने मैले प्रेम गर्न नसक्ने? यदि प्रभु येशू मेरो हृदयमा जिरहनु भएको छ भने म चाहिँ उसलाई प्रेम गर्न सक्छु। यो चाहिँ अलौकिक स्वर्गीय पवित्र आत्माले ल्याउने प्रेम हो, अनि त्यो प्रेमले चाहिँ हामीलाई कर्म पार्छ। अनि ऋणी छु, अनि दोस्रो चाहिँ म सुसमाचारको प्रचार गर्न के छु, तबाट सुरु हुन्छ, तयार छु है। अब तेस्रो चाहिँ के भने, म सुसमाचारदेखि लजाउँदिन, पावलले यो पनि भन्दैछ, म सुसमाचारदेखि लजाउँदिन स्वरूपत, किनकि म ख्रिस्टको सुसमाचारसँग लजाउँदिन। लजाउने कस्तो अचम्म कुरा, प्रभु येशु जो हाम्रो लागि मर्नुभयो, आफ्नो प्राण दिनुभयो, त्यस्तो प्रेम गर्नुभयो, हाम्रै प्रभुदेखि कसरी लजाउने होला? हामी लजाउन सक्छ? एकदम सक्छ, एकदम सक्छ। म सानो हुँदाखेरि म आफ्नै बुवा आमा जसले मलाई माया गर्नुहुन्थ्यो उहाँहरूदेखि लजाउँथे म, होइन मेरो बुवा होस् भनेर हो भनेर थाहा नगरोस्, मेरो आमा हो भनेर थाहा नगरोस् जस्तो के, कस्तो खालको सोचाइ हो त्यो है? जसले मलाई चाहिँ हुर्काउनु भयो, मलाई माया गर्नुभयो, होइन देखिन पनि नचाहने है, अनि अब साथीले के सोच्छ त्यस्तो के, त्यस्तो खालको एउटा झुटो सोचाइ हो त्यो सब। अनि प्रभुको लागि हामी कसरी लजाउन सक्ने? तर लजाउन सक्दो रहेछ, हेर्नुहोस् को लजाए, प्रभुकै एउटा चेला पत्रुस त लजायो, हेर्नुहोस् न मत्तीको 26 अध्यायमा पत्रुस जसले चाहिँ प्रभुलाई प्रेम त गर्थ्यो, तर यस्तो समय आयो, परिस्थिति त्यस्तो भयो कि ऊ लजाए प्रभुदेखि। मत्ती 26:69-75 हेर्नुहोस् त, मत्ती 26:69-75 यहाँ लेखेको छ, अब पत्रुस चाहिँ बाहिरपट्टि चोकमा बसिरहेका थिए। अब यो घटना कहिले भएको तपाईँलाई थाहा छ है? प्रभु येशूलाई क्रुसमा भोलि टाँग्न लागेको थियो, एक दिन अगाडि चाहिँ रातिको कुरा है, उहाँलाई चाहिँ पक्रेर लगेको छ, चेलाहरूले हेर्दा हेर्दै उनीहरूले केही गर्न सकेका छैन। पत्रुस चाहिँ अलिक टाढाबाट के हुन्छ होला त येशू प्रभुलाई पक्रेर लग्यो, मार्न चाहेछ यिनीहरूले, के हुन्छ भनेर गइरहेछ, अनि ऊ चाहिँ चोकमा बसिरहेछ, प्रभु येशूलाई चाहिँ घरभित्र लगाएछ हेर्नुहोस् है। अनि यो ठुलो भवन महापुजारीको घर थियो त्यहाँ, अनि त्यहाँ नोकर चाकरहरू चाहिँ त्यहाँ चाहिँ गार्डहरू थिए त्यहाँ, अनि ऊ पनि त्यहाँ भित्र छिरेर आगो तापेर बसिरहेछ है, कसैले मलाई नचिनोस् भनेर यसो अलिकति पसेर थियो भने होइन जाडोमा मुख पनि ढाक्दै थियो होला। 69 पद, अब पत्रुस चाहिँ बाहिरपट्टि चोकमा बसिरहेका थिए, अनि एउटी नोकरनीले यसो भन्दै तिनीका आए, तिमी पनि गालिलको येशूको साथमा थियो, एउटा नोकरनीले चाहिँ चिनेछ, तिमी पनि येशूकै हो भनेछ। पत्रुस अब लजाउँछ, शर्माउँछ, प्रभुको म होइन भन्न चाहन्छु सत्तरी पद, तर तिमीले सबैका सामु यसो भन्दै इन्कार गरे, तिमी के भन्दैछौ म जान्दिन। एकहत्तर पद, अनि तिनी बाहिर दलानमा गए, तर त्यहाँ पनि अर्को नोकरनीले भेटेछ, अर्की नोकरनीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भने, यो मान्छे पनि नासरतको येशूसँग थियो, मैले देखा हो, उयो यही हो, यही हो। बहत्तर पद, फेरि पत्रुस चाहिँ प्रभुदेखि शर्माउँछ, अनि फेरि तिनले कसम खाएर, कसम खाँदाखेरि चाहिँ एकदम सत्य बोले जस्तो उसले चाहिँ भान पारिरहेछ कि, इन्कार गरे, म त्यस मान्छेलाई चिन्ने चिन्दिन भन्छ। त्रिहत्तर पद, अनि केही समयपछि ती छेउमा उभिनेहरूले पत्रुस कहाँ आएर तिनलाई भने, तिमी पक्कै पनि तिमीहरू मध्येकै हो, अब त म प्रमाणै दिन्छु भन्छ एकजनाले। प्रमाण के भने, तिम्रो बोलीले नै थाहा भइसक्यो, तिम्रो बोली नै गालिलको हो, तिमी यहाँको हुँदै अनि यरुसलेमको हुँदै अनि यसरी बोल्दै बोल्दैन, बोलीले नै थाहा भइसक्यो तिमी चाहिँ कहाँको हो। यति भनेपछि झन् सराप्न पो थाहा छ त। चौहत्तर पद, तब तिमी यसो भन्दै सराप्न र कसम खान लागे, म त्यस मानिसलाई चिन्दै चिन्दिन। प्रभुले भन्नुभएको थियो तीन पटक तिमीले इन्कार गर्नेछौ र दुईपल्ट चाहिँ भाले बाँच्नेछ। अनि तुरुन्तै भाले बाँच्यो, अनि भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ भनी येशूले तिमीलाई भन्नुभएको वचन पत्रुसले सम्झना गरे, अनि बाहिर गएर तिमी धुरु धुरु रोए। पत्रुस आफ्नै प्रभुदेखि लजाएको छ, उसको कमजोरीमा हेर्नुहोस्, यो चाहिँ प्रभुलाई प्रेम नगर्ने व्यक्ति होइन, ऊ प्रभुलाई एकदम साह्रै प्रेम गर्ने व्यक्ति, तर ऊ कमजोर थियो है, ऊ चाहिँ एउटा अनि उसलाई चाहिँ डर भइरहेको थियो, डरले पनि हो, किन हामी कसरी हामी लजाउन सक्ला प्रभुदेखि, डरले, के को डर, अर्काले चाहिँ हामीलाई केही गर्ला भन्ने डर, सताउला, सतावटको डर। अनि प्रभुलाई थाहा छ हामी यस्तै संसारमा जिइरहेछौँ, सतावट आउँछ विश्वासीलाई, प्रभुले त भन्नुभयो तिमीहरूलाई घृणा गर्नेछ, तिमीहरूलाई गिल्ला गर्नेछ, कहिलेकाहीँ हामीलाई गिल्ला सहन एकदम गाह्रो हुन्छ होइन, पिटेको एक किसिमको हुन्छ त्यो, तर गिल्ला गरेको है, मुखले शब्दहरूले चाहिँ भनेको चाहिँ हामीलाई चाहिँ सहन गाह्रो हुन्छ, त्यसैले चाहिँ त्यो सुन्नुभन्दा त बरु प्रभुलाई इन्कार गर्न पनि हामीले पुग्न सक्छौँ। अनि फेरि समाजले चाहिँ हामीलाई बाहेक गर्न सक्छ, यो त प्रभुले अगाडिबाटै भन्नुहुन्थ्यो, समाजले बाहेक गर्न सक्छ, अर्को चाहिँ बाहेकै नगरे पनि हामीदेखि टाढिन सक्छ, हामीदेखि चाहिँ अलग 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 होइन। यस प्रकारले चाहिँ विश्वासी चाहिँ सुसमाचारदेखि लजाउन चाहिँ सक्छ, अनि त्यसैले पावलले भन्नुहुन्छ म चाहिँ सुसमाचारदेखि लजाउँदिन है। अनि यो कुरा चाहिँ पावलले ठाउँ ठाउँमा भनेको छ, एकचोटि हेर्नुहोस् है, पहिलो दोस्रो तिमोथी एक अध्यायमा जानुहोस् त, पावललाई चाहिँ जेलखानामा हाल्थ्यो, ऊ रोममा पुगेर उसले सुसमाचार सुनाए अनि उसलाई चाहिँ जेलखानामा चाहिँ हाल्यो। दोस्रो तिमोथी एकको आठ, अब तपाईँलाई कस्तो लाग्छ, एउटा जेलमा कोही व्यक्ति पर्यो भने है हामीलाई चाहिँ मेरो फलाना जेलमा छ भन्न अलिकति हामीलाई कस्तो कस्तो लाग्छ नि, के गर्यो तेरो मान्छेले भन्न बेर्दैन सो, अरे हामीलाई नै नराम्रो सोच त्यसलाई गर्दा चाहिँ होइन, हामीलाई चाहिँ अब त्यो व्यक्तिदेखि चाहिँ हामीलाई लाज लाग्छ, त्यो स्वाभाविक हो। अब पावल जेलमा छ, अब पावलका साथीहरूलाई कस्तो लाग्यो होला, अनि एकजना तिमोथी भन्ने एकजना जवान विश्वासी थियो, अनि ऊ चाहिँ तिमोथीलाई चिठी लेख्छ, तिमोथी म जेलमा छु तर मदेखि नलजाऊ है भन्दैछ, किनभने म चाहिँ लजाएको छैन। दोस्रो तिमोथी एकको आठ, यसकारण हाम्रा प्रभुको साक्षीको विषयमा नलजाऊ, सुसमाचारको निम्ति नलजाऊ तिमोथी, न त उहाँको कैदी म जो यहाँ जेलमा परिरहेको छु मेरो विषयमा पनि नलजाऊ, तर परमेश्वरको सामर्थ्य अनुसार सुसमाचार कष्टहरूमा मसित सहभागी हो। लजाउने काम चाहिँ नगर, बरु दुःख चाहिँ भोग, अब रोज्नु पर्यो दुईटा मध्ये एक सुसमाचारदेखि लजाउन कि सुसमाचारका लागि कष्ट गर्नु दुईटा मध्ये एउटा हुँदो रहेछ अनि प्रभुले के भन्नुभएको छ उहाँसँगै हामीले दुःख भोग्यो भने हामी उहाँसँगै राज्य गर्नेछ रमाऊ जब तिमीहरूले चाहिँ मेरो नामको खातिर दुःख भोग्नेछ स्वर्गमा तिमीहरूको इनाम कस्तो हुनेछ याद छ है स्वर्गमा तिमीहरूको इनाम जसले चाहिँ उहाँको नामको निम्ति यो संसारमा दुःख भोग्यो भने म यसो पढ्दिन्छु है पल्टाउनु पर्दैन यो चाहिँ मत्ती पाँच अध्यायमा प्रभुले भन्नुभएको हो धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन् सुसमाचारको निम्ति हामीले सतावट भोग्नु पर्ने राम्रै हो नि नराम्रो कामको निम्ति सताइएको होइन किनभने स्वर्गको राज्य उनीहरूकै हो तिमीहरू धन्य हो जब मानिसहरूले मेरो कारणले तिमीहरूलाई निन्दा गर्नेछन् सताउनेछन् र झुट भोलि भोलि तिमीहरूका विरोधमा हर प्रकारको खराब कुरा गर्नेछन् प्रभुले त भनिसक्नु भएको छ अगाडिबाट यस्तो हुनेछ बाह्र पद अब के गर तिमीहरू रमाओ र अत्यन्तै खुसी हो किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ किनभने यसरी नै तिनीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए त्यसैले पावलले भन्छ सुसमाचारको कष्टहरूमा मलाई साथ देऊ बर मसँग सहभागी हो मलाई नछोड तिमीमाथि अनि यो कसरी तिमी चाहिँ सुसमाचार कष्टहरूमा भाग लिन सक्छौ भने तिमी आफै चाहिँ सक्दैन परमेश्वरको सामर्थ्यद्वारा चाहिँ सक्छ परमेश्वरको सामर्थ्य अनुसार यो गर अनि त्यसपछि बाह्र पदमा पावलले भन्छन् यही कारणले म पनि यी दुःखहरू भोग्छु पदुले दुःख भोग्न नचाहेको त हो नि त्यो बेलामा तर पछि छ नि ऊ धुरुधुरु रह्यो ऊ साँचो विश्वासी रहेछ उसले चाहिँ प्रभुलाई इन्कार गरे पनि उसले चाहिँ आफ्नो गल्ती महसुस गर्यो पश्चाताप गर्यो अनि पछि त ऊ प्रभुको निम्ति दुःख धेरै भोग्यो ख्रिस्टको लागि मर्यो पनि पत्रस यही कारणले म पनि यी दुःखहरू भोग्छु तरै पनि म लजाएको छैन किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु हाम्रो गवाही नै हो जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु मैले चाहिँ कुनै एउटा धर्म मानेको होइन म एउटा व्यक्तिलाई चिन्दछु प्रभु येशूलाई म जान्दछु र त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भनी मलाई निश्चयता छ त्यसैले यस्तो खालको निश्चयता भएको चाहनुहुन्छ परमेश्वर यस प्रकारको निश्चयता साथ अनि त्यसैले अर्को एक ठाउँमा पनि हेरौँ मत्ती दश अध्याय अब जो व्यक्तिहरू चाहिँ होइन सुसमाचारदेखि लजाउँछन् प्रभुलाई प्रभु भनेर स्वीकार गर्न चाहँदैनन् साँचो विश्वासी होला त उनीहरू अब पत्रुस त एकचोटि फेल खायो तिनचोटि फेल खायो भनौँ तर ऊ साँचो विश्वासी रहेछ भने कसरी थाहा छ भने ऊ चाहिँ पश्चाताप गरे उसले आफ्नो गल्ती महसुस गरे अनि फर्केर आए तर के भन्ने ती व्यक्तिहरूको विषयमा जो चाहिँ कहिले पनि उनीहरू चाहिँ सुसमाचारको निम्ति उनीहरू पाओ जस्तो छैन ऋणी आफूलाई थाम्दैनन् तयार छैनन् नलजाउने छैन यस्तो लेखेको छ मत्ती दश अध्यायको 32 पदमा यसकारण जस कसैले मलाई मानिसहरूको सामु स्वीकार गर्ला उसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताको सामु स्वीकार गर्नेछु स्वर्गमा तपाईँको नाम एक दिन सुनिन सक्छ है प्रभु येशूले नै तपाईँको नाम उच्चारण गरेर यो चाहिँ मेरो हो पिता यो चाहिँ मेरो विश्वासयोग्य दास हो भनेर भनेको तपाईँले सुन्न पाउनुहुनेछ यदि तपाईँले यस संसारमा चाहिँ प्रभु येशूलाई मानिसहरूको सामु स्वीकार गर्नुभयो भने तर 33 पद जसले मलाई मानिसहरूको सामु इन्कार गर्ला त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु अनि गाह्रो हुन सक्छ है उहाँलाई स्वीकार गर्न संसारमा किनभने हेर्नुहोस् त हामीलाई यस विषयमा साथ दिने होइन तर विरोध गर्ने धेरै हुन्छन् कहिलेकाहीँ नजिकाहरू नै हुन्छन् 34 पद प्रभुले भन्नुभयो 35 पद किनकि म मानिसलाई उसको बाबुबाट छोरीलाई उसकी आमाबाट र बुहारीलाई उसकी सासूबाट अलग गराउन आएको हुँ सुसमाचारको निम्ति अलग है। जब एउटा व्यक्तिले विश्वास गर्छ नि होइन, ऊ चाहिँ प्रभुको सन्तान भएर अर्कै तरिकाले जिउन थालेकोले चाहिँ त्यहाँ चाहिँ अब विभाजन आउन थाल्छ। यो चाहिँ उसले खराब गरेर ऊ एकदमै बेमेल भएर त्यो कारण होइन। एउटा व्यक्ति प्रभुमा आएपछि झन् ऊ मिलनसार हुनुपर्छ, झन् नम्र हुनुपर्छ, झन् उसको बुवा आमा सबैलाई माया गर्नुपर्छ, झन् सेवा गर्नुपर्छ इत्यादि इत्यादि। तर ख्रिस्टको कारण हो यो अलग हुनेछ है, अथवा अरूले नै अलग गर्छ। 36 पद, अनि मानिसका शत्रु उसका आफ्ना परिवारकाहरू हुनेछन्। ख्रिस्चियन हुन त्यो हिसाबमा चाहिँ गाह्रो छ, किनभने त्यहाँ मूल्य चुकाउनु पर्छ। 37 पद, जसले बाबु वा आमालाई मलाई भन्दा बेसी माया गर्छ, हेर्नुहोस् अब होइन म विश्वास नगरौं क्या अरे, अथवा प्रभुलाई स्वीकार नगर्नु क्या अरे, अब होइन मान्छेलाई खुसी पारौं भन्न थाल्छ, त्यो मेरो योग्यको छैन प्रभुले भन्नुहुन्छ। अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्दछ त्यो मेरो योग्यको छैन भनेर चाहिँ प्रभुले बताउनु भएको छ। त्यसैले आज है हामीले पाँचवटा कुराहरू हेरौँ है। एउटा विश्वासी चाहिँ सुसमाचारको निम्ति अलग पारिएको छ, यो प्रभुले गरिसक्नु भयो, मुक्ति पाउँदा नै हामी चाहिँ पवित्र पारियौँ, अलग पारियौँ होइन। तपाईँ के को लागि भन्यो भने चाहिँ परमेश्वरको लागि। दोस्रो कुरा, अब तपाईँलाई चाहिँ मौका छ सुसमाचारमा उहाँको सेवा गर्ने मौका छ, आत्माले उहाँको सेवा गर्ने मौका, एक दिन उहाँले इनाम दिनुहुन्छ विश्वासयोग्य भएको खण्डमा। नम्बर तीन, अब चाहिँ अरू मानिसहरूको सवालमा चाहिँ हामी सुसमाचारको ऋणी हौ, जसलाई भेटे पनि हामी उसको लागि चाहिँ त्यो ऋण तिराएछ कि छैन, उसलाई उसलाई सुसमाचार दिएछ कि छैन सोच्नु पर्यो हामीले है। अनि त्यसैले हामी तयार हौ, कुनै पनि बेला प्रभुले मौका दिनुहोला, अनि हामीले पनि मौका हेरिरहँ, प्रार्थना गरिरहँ, अनि यस्तो पर्चाहरू होइन चाहिन्छ भने भन्नुहोस् होइन, उपलब्ध गराइन्छ ती पर्चाहरू कसैलाई दिनुहोस्। कतिचोटि हामीलाई मुख खोलेर केही चिज भनिहाल्न हामीलाई अलिकति गाह्रो लाग्ला, हाम्रो नजानेर हामीलाई धक लाग्छ होइन, तर एउटा कुरा चाहिँ यसो पढ्नु न भन्न त गाह्रो छैन नि होइन। अनि उसले चाहिँ खुब भन्यो भने लिन्न भन्नु, अनि त्यो पनि सहन तयार हुन्छ, किनभने त्यो पनि अनादर हो नि होइन, दिँदा दिँदा नलिदिँदाखेरि होइन, तर त्यो पनि ख्रिस्टको निम्ति दुःख भोग्नु अलिकति भए पनि। अथवा अझ के पनि गर्न सक्छ, तपाईँको अगाडि यो च्याप दिन सक्छ हर्सेश्वरमा, मलाई जहिले पनि हर्सेश्वर जाँदा त्यही याद आउँछ, सबै च्याप दियो त्यहाँ। मैले चाहिँ बाँड्दै थिएँ, एकजना आएर सबैको बटुल्यो अनि त्यही च्याप दियो। यो चाहिँ अब प्रभुलाई हेऱ्यौँ हामीले होइन, दुःख चाहिँ लाग्यो तर। अनि अर्को तपाईँलाई अझ केही भन्नु पनि सक्छ नराम्रो है, तर त्यसको लागि पनि तयार हुनुहोस् होइन, ख्रिस्टको खातिर होइन। अनि तपाईँलाई झुटो आरोपहरू लाउनु छ होइन, जस्तै कति यदि प्रभुको निम्ति केही गरेर गयो भने चाहिँ हामीलाई निरुत्साहित पार्न, यस्तो काम अबदेखि नगरोस् भनेर चाहिँ केही न केही आरोप लाउँछ। यो चाहिँ सैद्धान्तिक तरिका हो कि, सैद्धान्तलाई एकदम मन पर्दैन, त्यसैले मान्छेहरूको मुख प्रयोग गर्छ होइन, ए यो तिम्रो जागिर हो, ल तिम्रो जागिर पकाउँदै जाऊ, तिम्रो काम हो, यो अफिसको काम हो भने जस्तो कि, यो हामी चाहिँ अरूलाई सुनाउने भनेको। परमेश्वरको प्रेमले चाहिँ हामीले चाहिँ आफ्नो त्यस्तो भन्नेहरूलाई पनि, अब उसले चाहेन भने त नदिने होइन, अर्कोलाई दिने नि, निराश नहुने, उसले नलिए पनि अर्कोले लिन सक्छ। त्यसैले गर्दाखेरि तयार हुने, सुसमाचारको तयारीको जुत्ता लगाउने होइन, अनि ख्रिस्टको सुसमाचारसँग नलजाउँ हामी है। एक दिन आउँदैछ सब परमेश्वरले खुल्लम खुल्ला पार्नुहुनेछ, अनि त्यो दिन शर्माउने व्यक्तिहरू चाहिँ विश्वास नगर्ने हुनेछ, अनि त्यो चाहिँ सधैँको लागि हो। हामी थोरै दिनको लागि चाहिँ हामीलाई भनाइहरू खानु पर्ला, तर ठिक छ ठिक छ है, प्रभुले त थुकाई कुटाई अनेक खानुभयो हाम्रो लागि। आउनुहोस् हामी प्रार्थना गर्छौँ। परमेश्वर धन्यवाद छ तपाईँले संसारलाई यस्तो प्रेम गर्नुभयो, तपाईँले योजना निकाल्नुभयो, प्रेमले रचेको योजना, तपाईँको हृदयबाट निस्केको यो योजना, यो सुसमाचार कि कोही पनि नष्ट नहोस्, हरेकले मुक्ति पाओस्। तपाईँको पुत्रलाई दिनुभयो जो शरीर अनुसार दाउदको वंशमा जन्मिनु भयो, तर बौरी उठ्नु भएर परमेश्वरकै पुत्र हुनुहुन्छ र उहाँ बाहेक अरू कुनै पनि मुक्तिदाता उपाय छैन भने प्रमाण दिनुभएको छ। अनि हामीलाई चाहिँ सुसमाचारको निम्ति अलग गर्नुभएको छ र सुसमाचारको सेवा गर्ने मौका दिनुभएको छ। हामी ऋणी छौँ प्रभु र हामी तयार हुन सहायता गर्न हामीलाई हरेक दिन अनि साथै सुसमाचार नलजाइकन हामी जिउन सहायता गर्नुहोस्। पिता यहाँ जो जसले मुक्ति पाउनु भएको छैन तपाईँले नै काम गर्नुहोस्। धन्यवाद छ यो वचन, तपाईँको वचन आज पढ्न र हेर्न र यसको छलफल गर्न पायो। तपाईँको आशिष होस् हरेकमाथि। धन्यवाद प्रभु येशूको नाममा। हामी एउटा वचन हामी गाउनेछौँ, अनन्त शान्ति मुक्ति दिनलाई ईश्वरका पुत्र संसारमा आए। कति नम्बर हो त्यो? मैले के भजन भने नै बिर्सेँ मैले अहिले भर्खरै। कसरी सुरु भएको थियो अरे? अनन्त शान्ति एकछिन आउँछ हराइहाल्छ। कति रहेछ? 68 छ र 68 हुन्छ काम।